नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्ताएका छौं वरिष्ठ साहित्यकार श्री जगदीश घिमिरेज्यूलाई। साहित्यकार घिमिरेज्यू नेपाली साहित्य आकाशमा चिर परिचित नाम त हो नै, उहाँको अन्तर्मनको यात्राले 2064 मदन पुरस्कार विजय प्राप्त गरेपछि उहाँ झन चर्चित हुनुभएको छ। उहाँलाई सो पुरस्कार अक्टोबर 1 अर्थात घटस्थापनाको भोलिपल्टका दिन प्रदान गरिने भएको छ। त आउनुहोस् यही मदन पुरस्कार वितरणको पूर्व सन्ध्यामा पुरस्कृत पुस्तक अन्तर्मनको यात्राको वरिपरि घुमेर उहाँसँग आफ्नो खसखस मेटौं। स्मरण रहोस् सोही कृतिलाई उहाँलाई 2064 उत्तम शान्ति पुरस्कार हालसालै प्रदान गरिसकिएको छ। त आउनुहोस् साहित्यकार जगदीश घिमिरेज्यूलाई स्वागत गरौं। जगदीश घिमिरेज्यू, सर्वप्रथम उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कारको लागि हाम्रो धेरै धेरै बधाईका साथ खसखस .com स्वागत छ।
धन्यवाद भाइ।
यस पुस्तकलाई मदन पुरस्कार तथा उत्तम शान्ति पुरस्कार प्रदान गरेको मूल कारण के हो जस्तो लाग्छ यहाँलाई?
अब कारण त जातकीलाई थाहा छ। मूल कारण अब तपाईँको उनीहरूले किताबको तपाईँ कुन चाहिँ संस्करण छ, एउटा संस्करणमा दोस्रो संस्करणदेखि उत्तम शान्ति पुरस्कारले चाहिँ नै कारण बताएको छ। तर मदन पुरस्कारमा कारण बताउने चलन रहेनछ। तपाईँलाई मदन पुरस्कार प्रदान गरिएको छ भनियो, त्यति नै हो। उहाँहरूले आफ्नो छलफल गर्नुभयो होला, उहाँले चाहिँ आफ्नो सबै कुरा गर्नुभयो, के भन्छ गर्नुभयो होला। अब उत्तम शान्ति पुरस्कारले चाहिँ नै विशिष्ट योगदान गर्यो आत्मविधापरक साहित्यमा भाव परिभाषा साथै शैली भाषाको लागि भनेर भनेको छ, त्यस कारणले त्यो त थाहा भयो। अब मदन पुरस्कारले चाहिँ नै अब नेपाली भाषाको यो मदन पुरस्कार चाहिँ भाषाको लागि दिने पुरस्कार रहेछ साहित्यभन्दा पनि। उत्तम शान्ति पुरस्कार चाहिँ नै गैर आख्यान विधाको लागि दिइने रहेछ भने गैर आख्यानमा उहाँहरूले उत्कृष्टता देख्नुभयो। अब मदन पुरस्कारले चाहिँ नै भाषामा उत्कृष्टता उत्कृष्ट पुस्तकको रूपमा दिएको हो।
अनि यस पुस्तकलाई जसले जे भने पनि, अब भनौँ न, कसैले चाहिँ नि संस्मरणको रूपमा लिएको छ, कसैले चाहिँ एक किसिमको नौलो किसिमको उपन्यासको रूपमा लिएको छ, आफूले चाहिँ यसलाई के भन्नुहुन्छ खास?
अनि यसलाई उपन्यास भन्न त मिल्दैन, यसलाई मैले मेरो जीवनसँग सम्बन्धित कुराहरूमा आधारित गरेर लेखेको छु। यो मेरो जीवनको कथा हो, साँचो कथा हो भनेर लेखेपछि उपन्यास त भएन। र उपन्यास मार्मिक उपन्यास जस्तो लाग्यो भनेर नरहरीजीले भन्नुभएको छ। उपन्यास जस्तो लाग्नु एउटा कथात्मक शैली हुनु, पात्रहरू त्यसै गरी आउनु जस्तो लाग्नु एउटा कुरा हो। यो मूलत संस्मरण विधा नै हो। अब यसलाई मैले पछि गएर, सुरुमा त मलाई त्यस्तो याद भएन, र लोकार्पण गर्ने दिन अप्रेलको तपाईँको अप्रेल 10 उभयो हाम्रो निर्वाचन भयो, मेरो किताब पनि निस्क्यो जुन 28 सहित भयो, र वैशाख 7 भनेपछि अप्रेल 21 होला 2021 यसको लोकार्पण भयो। लोकार्पण हुन्जेलसम्ममा मैले पढ्दै जाँदाखेरि यो एन्टी मेमोयर्स भन्ने एउटा विधा छ जुन एन्द्रे माल्रो भन्नेले शुरू गरे फ्रान्समा, त्यहाँका दार्शनिक विद्वान राजनीतिज्ञ मान्छे हुन्। यो एन्टी मेमोयर्समा चाहिँ के हुँदो रहेछ भने मान्छेले आफ्नो सम्झनाको आधारमा प्रसङ्ग मतलब क्रोनोलोजिकली नलेखेर आफ्नो बारेमा लेख्दै जानेलाई पनि एन्टी मेमोयर्स भन्दो रहेछ। जे सम्झ्यो त्यो लेख्दै गयो, अगाडिको कुरा पछाडि, पछाडिको कुरा अगाडि, तर आफूभन्दा बढ्ता समयको कथा, आफ्नो समयको कथा जसले लेख्दछ त्यसलाई एन्टी मेमोयर्स भन्दो रहेछ। त एन्टी मेमोयर्स भनेको चाहिँ नै तपाईँको, मैले तपाईँको एन्टी मेमोयर्स लेखे पनि हुने रहेछ, त्यो आत्मकथा नै हुनु नपर्ने, त्यो विधासँग चाहिँ नि यसको अलि मेल खायो कि, किनभने मैले यहाँ मेरो म त केन्द्रमा छु तर मेरो कथा मात्रै लेखेको छैन। मैले सम्झेको 7 सालदेखिको यो चाहिने 64 चैत्र 17 मेरो प्रेसमा गयो यी किताब, र 28 निस्कियो, 17 मैले कथा लेखेको छु भनेदेखि यो समयको पनि, समयको परिस्थितिको, साहित्यको, विचारको, राजनीतिको कुरा पनि भएको हुनाले एन्टी मेमोयर्सको क्लोजमा छ कि, अन्यथा अब एन्टी मेमोयर्स भन्ने विधा हामी कहाँ छैन भने पनि मेमोयर्स नै हो यो संस्करण नै हो।
अनि यो किताब लेख्नलाई जस्तो विभिन्न साथीहरूले चाहिँ प्रेरणा पनि दिनुभयो, हौसला पनि दिनुभयो र लेख्नु पनि भयो, अनि यो किताबलाई लेखेर प्रेसमा पठाइसकेपछि आफूले यो किताबमा लेखेका कुराहरूप्रति कतिको सन्तुष्ट हुनुभयो?
म सन्तुष्ट नै छु। कहिले कि यस्तो एक दुईवटा साक्ष्य लेखरहरू कतैतिर डेटसेट नाम अथवा केही प्रसङ्ग अलिकति तलमाथि माइनर त्यो कुनै त्यसले कुनै तात्विक फरक पार्दैन, त्यो पनि अब संशोधित संस्करण अब अहिले 6औं-7औं संस्करण बजारमा आएको छ, वार्षिक 8400 प्रतिजति बाढी बजारमा वितरण भएको छ। अब 10,000 भन्दा बढ्दा यो प्लेटले धान्दैन होला भन्छन्। प्लेट चेन्ज गर्नुपर्ने अवस्था आएपछि म अलिकति त्यो परिमार्जन गर्दछु, तर बेसिकली मलाई असन्तुष्टि छैन कतै पनि।
अनि त्यसो हुँदाहुँदै पनि यो पुस्तकमा आफूले भन्नुपर्ने कुराहरू केही छुटेको अनुभव गर्नुपर्छ? हुन त 7औं संस्करण निस्किसक्यो अहिलेसम्म, मैले पहिलो संस्करणमा आधारित भएर मैले सोध्दैछु होइन?
ए होइन, ठिकै, संस्करणमा संशोधन भएको छैन नि। सातसम्म दोस्रो संस्करणमा त्यो ब्लर्ब्सहरू एड भयो, 50-60 साथीहरूको, सत्यमोहन जोशीजीदेखि लिएर ईशान गौतमसम्मको, ईशान गौतम चाहिने नयाँ लेखक हुन्, अब ध्रुवचन्द्र गौतमजीको छोरा, उहाँसम्मको ब्लग मैले हालेको छु, पाठकहरूको ब्लग पनि हालेको छु, त्यो हालेको छ। अनि तेस्रो संस्करणमा मैले सानो टिप्पणी हालेको छु। त्यस कारणले किताबमा चाहिँ केही फरक छैन, टेक्स्टमा केही पनि फरक छैन। अब त्यो टेक्स्टमा फरक होला, संशोधित संस्करण चाहिने, अब एक दुई संस्करण पछाडि म संशोधित संस्करण निकाल्छु होला। त्यो संशोधन पनि कुनै भनौँ न इन टोटल तपाईँको जम्मा जम्मी 2000-300 शब्दहरू तलमाथि पर्ला।
भनेपछि आफूले भन्नुपर्ने कुनै कुराहरू छुटेको जस्तो अनुभव गर्नुभएको छैन?
अब यसरी थपिरहन गाह्रो हुन्छ। अब जस्तो त्यो पछिको परिस्थितिमा के टिप्पणी गर्न सक्थेँ म, तर म त्यो किताबलाई त्यही बेलामा कन्क्लुड गर्न चाहन्छु। जनमतसँग के यो संविधान सभाको निर्वाचनमा नै यो किताब किनिदिनु अब ठिक हुन्छ, होइन भनेदेखि त अब 2 वर्ष पछाडि फेरि अर्को संशोधन भयो भने फेरि 2 वर्ष एड गर्ने, फेरि 6 महिना एड गर्ने, त्यो सब ठिक हुँदैन होला। सामान्यतया म सन्तुष्ट छु। अब यदि छैन भनेदेखि मैले अरू किताबहरूमा आफ्नो विचारहरू हाल्नुपर्छ।
अनि अब यहाँलाई चाहिँ नि यो माइलोमा असाध्य यस्तो रोग लागिसकेपछि यसको उपचार प्रक्रियामा हुनुहुन्छ, यस यो रोगले च्यापेपछि यहाँलाई जीवन र जगतप्रतिको दृष्टिकोण त्योभन्दा अगाडि र अब त्यस रोग लागिसकेपछिकोमा आफ्नो सोचाइमा कस्तो भिन्नता पाउनुभएको छ कि छैन?
अब एक त मैले किताबमै पनि लेखेको छु, तपाईँले पढ्नुभयो होला, अनि त्यसपछि अब जुन पाठकले पढ्नु भएको छैन उहाँको लागि म के भन्न चाहन्छु भने अब जीवनलाई अलिकति गम्भीरतापूर्वक लिएर अब अहिले चाहिँ नि म त्यसपछि चाहिँ के छु भन्दाखेरि अब म जे मन लाग्छ त्यो मात्रै गरिरहेको छु। म कुनै बाध्यताले केही पनि काम गर्न छोडिदिएँ मैले, म आफ्नो इच्छाले काम गरिरहेको छु। मेरो इच्छा अहिले पढ्न लेख्नमा मात्रै छ, त्यसमा म सीमित भएको छु र प्रत्येक क्षणलाई म सदुपयोग गर्न चाहन्छु। किनभने हुन त अब कसको आयु कतिसम्म छ त्यो थाहा छैन मलाई, म बिरामी भइसकेपछि पनि कतिजना गइसके, कतिजना जाने क्रममा छन्, म कहिले जान्छु त्यो पनि ठहरान छैन, कसैले प्रेडिक्ट गर्न सक्दैन लाइफ। डाक्टरले पनि त्यही भने, डाक्टरले कतिले भने एभरेज हो भन्न सक्दैनौ हामीहरूले भने। अब उपचार पनि कति प्रभावकारी भएर कति दिनसम्म यसले तन्काउँछ त्यो पनि कसैले भन्न सक्दैन भने, अब मेरो चाहिने अगाडि के छ भने मैले जानेको बुझेको सकेको, अब डाँडा काँडा हिँड्ने समय त मेरो गयो, म धेरै शारीरिक रूपमा श्रम गर्न सक्दिनँ, अब म बसेर लेख्न पढ्न सक्दछु, चिन्तन गर्न सक्दछु, म चाहिँ नि असल साहित्य सिर्जना गर्नुपट्टि म दत्तचित्त हुन्छु भनेर म लागेको छु। अब जीवनलाई धेरै गम्भीरतापूर्वक लिएर अब जीवनकै प्रति घोरिएर बस्ने पनि होइन, जीवनलाई साह्रै हल्का रूपमा पनि लिने होइन। अब जीवन भनेको एउटा स्वदेश्य हुनुपर्छ, सार्थक हुनुपर्छ र त्यसमा दायित्व लिनुपर्दछ मान्छेले। आफ्नो दायित्व आफूले आफैले तय गर्ने हो, अर्काले दायित्व दिने भन्दा पनि दिएको दायित्व आफूले तय गरेको दायित्व अनुसार दायित्वपूर्ण ढंगले बाँच्नुपर्दछ भन्ने जस्तो मलाई लाग्दछ।
अनि अब यो रोग लागेपछि हामी म एकचोटि कुरा गरौँ। अब अहिले प्रत्येक बिहान यहाँ उठ्दाखेरि बिउजेपछि, निन्द्राबाट बिउजेपछि सबभन्दा पहिला मनमा के कस्तो विचार आउँछ?
होइन, म त जस्तै जस्तो नर्मल मान्छे हो, म त लगभग नर्मल मान्छेले जे सोध्दछ जे गर्दछ जसो गर्दछ त्यो दिनको ड्युटी, त्यो दिनमा चाहिँ बिरुको उठेर गर्नुपर्ने कुराहरू, आफूले गर्नुपर्ने सामान्य चाहिने प्राणायाम इत्यादि एक्सर्साइज जो हो फिजिकल पनि अलिअलि गर्नुपर्दछ त्यो बोनलाई ब्याकबोनलाई स्ट्रेन्थेन गर्नलाई ती गर्ने कुराहरू मर्निङ वाक अनि ग्रिन टी खाने कुराहरू अनि आफूले चाहिने अलिकति खाने के खानेकुरा खाएर डुल्न जाने अब यो दैनिक दिनचर्या अनि कसैलाई भेट्नु छ फोन गर्नु छ के गर्नु छ त्यसरी एउटा नर्मल मान्छेले नर्मल जिन्दगी बाँच्दछ म त्यो नर्मल जिन्दगी नै बाँचिरहेको छु त्यसो खास त्यस्तो एब नर्मल केही पनि छैन मलाई 24 घण्टा मलाई मृत्यु जीवन यो चिन्तनले आक्रान्त गर्दैन म लेख्नु बसेको बेलामा सोचेको जे विषयमा सोध्दछु त्यसले सोच्नु बेग्लै कुरा हो अब यिनै पुराना किताबहरूलाई पुनः प्रकाशन गर्ने क्रम छ लेखहरू पनि मागिरहेका छन् साथीहरूले लेख लेखिदेऊ भन्छन् पत्रिकाहरूले त्यो पनि के लेख्ने नलेख्ने त्यो पनि सोच्नुपर्छ पढ्यो अखबार पढ्यो डुल्यो नआयो धुवायो त्यो दैनिक आफ्नो जे रेगुलर हो त्यही छ त्यस्तो विशेष केही छैन
अनि तपाईँ यो पुस्तकमा हरेक पृष्ठमा हुनुहुन्छ यो पुस्तकको जाने जति पेजहरू छ त्यसमा तपाईँ नै तपाईँ छा हुनुहुन्छ तर पनि तपाईँले एक ठाउँमा के भन्नुभएको छ भने यस पुस्तकको नायक माइलोमा नै हो भन्नुभएको छ यो पुस्तक लेख्नको कारण माइलोमा नै भएर त्यसो भन्नुभएको हो कि के हो
अब यो के हो भने हेर्नुहोस् शैलीको कुरा पनि हो भाषाको कुरा पनि हो लेख्दै जाँदाखेरि लेख्ने प्रवाहमा आएको विचार पनि हो यस अर्थमा यो नायक हो यो नभएको भए यो त किताबको सृष्टि नै हुन्थेन म अरू उपन्यास लेख्थेँ होला अरू कुरा लेख्थेँ होला यी मेरा विचारहरू आउँथ्यो होला तर यो जो किताब सिर्जना भयो मलाई बिराइन भएर अरू केही गर्न नसक्ने अवस्थामा काखमा कम्प्युटर राखेँ काख भन्दा पनि अझ चाहिँ यसो खुट्टा उठाएर खुट्टा फोल्ड गर्दाखेरि एउटा ट्राइङ्गल हुन्छ नि त्यो ट्राइङ्गलमा कम्प्युटर अड्याएर त्यसरी राखेर मैले लेख्न थालेँ भुँडीमा कम्प्युटरको पिट चाहिँ फेज चाहिँ पेटमा बस्यो अनि त्यो चाहिँ त्यो भित्ता चाहिँ त्यहाँ चाहिँ टिग्रामा बस्यो त्यस हिसाबले मैले अलिकति टाउको अग्लो तकिया हालेर लेख्न थालेँ अब यो अवस्थामा यो किताब लेखियो र यो किताब त्यस कारणले मेरो चाहिने एउटा संस्मरणात्मक आत्मकथामूलक कृति लेखियो अन्यथा म त सामान्य मान्छे हो मैले आफूलाई भुइँ मान्छे भन्ने गरेको छु म जस्ता भुइँ मान्छे धेरै छन् मेरो कथामा यसको कुरा विशेष कुरा के छ र मैले मेरो जीवनी लेख्नुपर्ने कुनै कारण मैले देखेको थिइनँ तर अरू केही गर्न नसक्ने अवस्थामा र त्यस्तो अशक्त भएर लडे मलाई साह्रै पीडादायक भनौँ ढाडको फ्र्याक्चर भएर चाहिने जुन मैले वर्णन गरेको छु त्यो भएको भन्दा त कमै वर्णन गरेँ होला वर्णनै गर्न सकिँदैन त्यस्तो पीडाको बेलामा मैले लेख्न थालेँ भने यो चाहिँ यसको नायक चाहिने माइलोमै हो भनेर मैले भनेको हुँ तर वास्तवमा नायक त मै हुने
त्यही
पनि कारण यही हो त्यो भनेर लेखेको
भनेको मतलब माइलोमा नभएको भए सायद यो पुस्तक लेखिँदैन थियो भन्ने तपाईँको भनेर होइन अनि यो पुस्तकलाई चाहिँ बाट पुरस्कृतको सूचना समाचारहरू आइसकेपछि तपाईँलाई निरुत्साहित गर्ने किसिमका फोनहरू पनि आउँछन् रे कस्तो तपाईँलाई जाने
कसले कसले भन्यो तपाईँलाई
हजुर मैले सुने त्यस्तै
हजुर एउटा
हो कि होइन यो कुरा
एउटा आयो वास्तवमा त्यो निरुत्साहित गर्ने फोन हो भन्ने जस्तो त आएन लागेको थिएन सुरुमा तर उसले गर्दै कुरा गर्दै जाँदाखेरि अलिकति इरिटेसन अलिक इरिटेट गर्यो इरिटेसनको चाहिँ नि मलाई इरिटेट गर्यो अनि मैले पनि किन त उहाँलाई इरिटेट गर्नुहुन्छ त मलाई प्रोभोक गर्नुपर्ने के कारण छ भन्ने जस्तो कुरा भयो र अनि मैले यसो विचार गर्दाखेरि त्यो मान्छे त सज्जनै जस्तो लाग्दो थियो कुरा सुन्दा गर्दाखेरि तर उसलाई कसैले प्रोभोक गरेको थियो कि तिमी यस्तो कुरा गरिदेऊ न भनेर उसको फोन नम्बरहरू त मसँग छ नाम पनि त्यो फेक नेम हो म कहाँ अन्नपूर्ण पोस्टमा लेख्छु पनि भनेको थिएँ त्यो आर्टिकल सार्टिकल आएन के पनि अनि अन्नपूर्णको मेरो साथीहरूलाई सोधेँ मैले तिमीहरूले यस्तो मान्छेलाई के लेख्न लगाएको छ भन्दाखेरि होइन छैन ठिकै पनि थाहा छैन हामीलाई भनेर भन्ने अनि त्यस कारणले एउटा कल आयो म हजारौँ कल मलाई चाहिँ माया गरेर प्रशंसा गरेर सहानुभूति गर्ने आयो भने एउटा कल चाहिँ पुरस्कार पाएको भोलि पर्सिपल्ट कहिले हो मदन पुरस्कार पाएको भोलि पर्सिपल्ट त्यसैको सेरो फेरोमा अरू किताबहरूको बारेमा अरू लेखकको बारेमा पनि धेरै सोध्यो अब के हो मैले बुझेको छैन
अब त्यही त उसमा विभिन्न थरीका मान्छे हुन्छन् त्यसलाई अब यो पुरस्कारको रकमलाई कसरी सदुपयोग गर्ने विचार गर्नुभएको छ
अब कुनै अहिलेसम्म मैले लोकोपकारमै प्रयोग गर्ने विचार गरेको छु अहिलेसम्म दुईटा पुरस्कारले मलाई दुईटा सम्मानबाट मैले नगद प्राप्त गरेँ एउटा उत्तम शान्तिबाट 25,000 एउटा मैनाली समाजबाट 20,000 त्यो त मैले दान गरिसकेको छु अनि अब यो चाहिँ नि म विचार गर्दैछु के गरौँ भनेर.
अब एकछिन हामी किताब पुस्तकभित्रका कुराहरूलाई एकछिन खोतल्ने प्रयास गरौँ.
हुन्छ.
मैले एकपटक डाक्टर तारानाथ शर्मासँग सोद्धाखेरि उहाँ नेपाल अमेरिकाबाट नेपाल फर्किनुको कारण के थियो भन्ने सोधेको थिएँ मैले उहाँलाई. उहाँले के भन्नुभएको थियो, नेपालप्रतिको अब्सेसन भन्नुभएको थियो. यहाँले पनि बेलायतमा बस्दाखेरि ग्रिन कार्ड आइस उखैमा आइसकेको ग्रिन कार्डलाई लत्याएर नेपाल फर्किनुभयो, त्यसको कारण के थियो होला?
मलाई बेलायतको जीवन, मैले त्यो किताबमा त राम्रोसँग भनेको छु हगि, जीवनशैली त्यहाँ चाहिने जुन प्रतिस्पर्धा प्रतियोगिता जुन चाहिने एउटा थियो नि, मैले मेरो समुदाय मेरो समाज मेरो गाउँ मेरो घर त्यो सबै मैले मिस गरेँ. र सबभन्दा ठुलो कुरा मेरो हामी पति पत्नीले नै के मिस गऱ्यौँ भने, हामी यो मुलुकमा यो ठाउँमा केही गर्न सक्ने अवस्थामा थियौँ र गऱ्यौँ, अलिअलि भए पनि गऱ्यौँ जस्तो लाग्छ. तपाईँले पढ्नुभयो मैले कस्तो लाग्यो, सामुदायिक क्षेत्रमा साहित्यिक क्षेत्रमा मैले केही योगदान गरेँ जस्तो मलाई लाग्छ, अझै पनि गर्छु जस्तो त लाग्दछ, अनि मेरो श्रीमतीको पनि योगदान हुन्छ जस्तो लाग्दछ. तर हामीले बेलायतमा बसेर केही गर्न सक्ने कि खाने पिउने अब आहार निद्रा भयो मेन्टेनेन्स सामान्य मेथड पशु नारायणाम भन्ने जुन संस्कृतमा उखान्छ, आहार निद्रा भयो मेन्टेनमा सीमित भयो, त्यो पशु जस्तै जीवन चाहिने यापन गरेको जस्तो लाग्यो. अब योबाट मुक्त हुनको लागि हामी बेलायती थिएनौँ, बेलायती समाजमा सिङ हुर्किएको भए त हामीले त्यहाँ पनि सामुदायिक सेवाका कामहरू कतिपय कुराहरू गर्न सक्थ्यौँ होला. अनि मलाई चाहिँ झल्झली नेपालको सम्झना आयो र नेपालमै केही गर्न सकिन्छ जस्तो लागेर अनि नेपाल फर्किने प्रयत्न गरेँ.
जहाँसम्म लाग्छ यो राम्रो निर्णय हो, देशप्रतिको माया केही गरौँ भन्ने भावना यसको चाहिँ नि हामीले प्रशंसा गर्नै पर्छ यहाँको निर्णयप्रति. अब अर्को कुरा चाहिँ नि, तपाईँले बेलामा एकचोटि काङ्ग्रेस पार्टीको सदस्य पनि हुनुभयो अनि नेपाल पत्रिकामा चेतना भया भन्ने राजनीतिक स्तम्भ पनि लेख्नुभयो. यो दुईटा कुरालाई सँगै राख्दाखेरि अन्तर्मनको यात्रामा यहाँले राजनीतिप्रतिको वितृष्णा जुन देखाउनु भएको छ नि, यो दुईटा कुरालाई अलिकति विरोधाभास जस्तो देखियो, कसरी भएको होला, के भन्नुहुन्छ?
होइन, विरोधाभास तपाईँले कसरी देख्नुभयो, मैले चेतना भया लेख्नको कारण चाहिँ नै मैले एक्सप्लेन गरेको छु किताबमा कि जब चाहिने माओवादी युद्ध जनयुद्ध यसरी प्रबल रूपमा आयो र त्यसलाई ह्यान्डल गर्ने क्षमता कुनै सरकारमा पनि देखिएन अनि मलाई त्यसको बारेमा टिप्पणी लेख्न मन लाग्यो भनेर मैले भने, त्यही हो टिप्पणी. र त्यो टिप्पणी चाहिँ मूलत के भयो भन्दाखेरि, तात्कालीन सरकारहरू सबै अक्षम थिए, तिनीहरूमा कुनै क्षमता थिएन, त्यसलाई डिले गर्न सकेनन्, त्यसलाई उनीहरूले बुझ्दै बुझेनन्, केही नै गरेनन्. त्यस कारणले मैले कन्टिन्यू गरेँ, पाँच छ वर्षसम्म त्यो लेखि नै रहेँ. त्यो जनयुद्ध म बिरामी हुन्जेलसम्म त्यो चल्यो, लगभग म बिरामी भएँ त्यस साल बैशाखमा, त्यो जनयुद्धले विजय पनि त्यही बेलामा प्राप्त गर्यो र त्यो अनि फर्केर आएँ. मलाई लेख्नु त भन्दै थियो, मैले लेख्न सक्ने अवस्था थिएन, त्यो सिद्धि हो. अब नेपाली काङ्ग्रेसको सदस्यता लिएको कारण पनि मैले एक्सप्लेन गरेको छु किताबैमा, किनभनेदेखि गाउँ गाउँ घर घरमा यति चाहिने राजनीतिकरण भएको थियो जुन अहिले पनि भएको छ. तपाईँले राजनीति अहिले बरु अलिक कम भएको छ, म राजनीति गर्दिनँ, म सामान्य बौद्धिक हुँ, नागरिक हुँ, म आफ्नो मनको कुरा गर्छु, लेख्छु, पढ्छु, सामुदायिक सेवाको काम गर्छु, सामुदायिक विकासको काम गर्छु भन्नुभयो भने तपाईँलाई चोर फटा पञ्च चाहिने भन्ने लान्छना लाग्दथ्यो. आज लाग्दैन. किन लाग्दैन भने यो 46 सालदेखि आजसम्मको राजनीतिक असफलता देखेपछि मान्छेले म कुनै पनि राजनीतिमा विश्वास गर्दिनँ, म चाहिने आफ्नो काम गर्छु भन्ने मान्छेलाई पनि मान्छे नै हो भन्ने चलन आयो. सहरमा होइन, गाउँको कुरा गर्दैछु. गाउँ त यसरी विभक्त थियो कि तपाईँले एउटा पार्टी समाउनु भएन भने तपाईँ त बदमास हो, ढाका लुच्चा लफङ्गा भन्ने जस्तो थियो. त्यस कारणले गर्दा त्यो परिस्थितिमा त्यो अवस्थामा मैले बिटी कोइरालासँग पनि मेरो भेट भएको थियो. काङ्ग्रेसको सिद्धान्त एउटा मध्यमार्गी पार्टी हो, एउटा प्रजातन्त्र लोकतन्त्र रुचाउने मान्ने पार्टी हो भने लोकतन्त्र अहिले पनि म मान्दछु, कुन पार्टी कुनै पार्टी माने पनि नमाने पनि लोकतन्त्र नै हो मान्नुपर्ने भन्ने मेरो चाहिँ विश्वास छ. त्यस कारणले एउटा लोकतान्त्रिक पार्टी मैले प्रवेश गरेको थिएँ. त्यस हिसाबले दुईटा ठाउँमा अनि लोकतन्त्रमा विश्वास गर्दा गर्दै म यो लोकतन्त्र त जान थाल्यो, लोकतन्त्रले फेक्न सकेन, यो इनइफेक्टिभ भयो भनेर म चाहिँ मेरो हातमा कलम थियो, म लेख्न थालेँ.
अनि यो पुस्तक लेखनकै क्रममा यहाँले चाहिँ सबै विदेशी आइएनजिओहरू पहिला चाहिँ जहाज र डुङ्गा चढेर आउँथे, अहिले चाहिँ नि हवाई जहाज चढेर आएर डलरबाट साम्राज्यवाद फैलाउँछन् भनेर भन्नुभएको छ। सबै आइएनजिओहरू साम्राज्यवाद नै हुन् त?
लगभग अमेरिकाको पैसा लिएर चलेका आइएनजिओलाई त्यो भन्न सकिन्छ, किनभने अमेरिका अहिले पनि साम्राज्यवाद नै फैलाउन चाहन्छ, आफ्नै प्रभुत्व चाहन्छ र संसारमा अहिले पनि आफ्नै आधिपत्य चाहन्छ। अमेरिकन पैसा नलिने चाहिने आइएनजिओ, अमेरिकन आइएनजिओ त लगभग उही मैले काम गरेको एउटा संस्था लिँदैनथ्यो, अनि एउटा अर्को एक दुईवटा संस्थाले, जम्मा अमेरिकामा दुई तिनवटा संस्थाले मात्र लिँदैनन् अमेरिकी पैसा। अब अमेरिकी पैसा अरू आइएनजिओले पनि लिन्छन्, ब्रिटिसहरूले पनि लिन्छन्, केयरले पनि लिन्छ, उसले ब्रिटेनको केयरले पनि लिन्छ, उसले पनि यिनीहरूले गरेर लिन्छ। अमेरिकन पैसा लिनको सरकारी पैसा लिनको मतलब अमेरिकाको इराक नीति परराष्ट्र नीतिको समर्थन गर्नु हो। अब त्यो अमेरिकाको परराष्ट्र नीति के हो, अब त्यसमा त्यो तपाईँ नै सोच्नुहोस् के चाहन्छ अमेरिका है के। अर्को कुरा मैले यो भन्न खोजेको, साम्राज्यवाद नै फैलाउन चाहन्छन् वा चाहँदैनन् तर उनीहरूको आफ्नो एजेन्डा छ, आफ्नो एजेन्डा चाहिँ फैलाउन चाहन्छन्, त्यो आफ्नो एजेन्डालाई सपोर्ट गरिरहेका छन्। नेपालको नेपाली मान्छेले नेपालको शर्तमा, नेपालीको शर्तमा, नेपालको विकासको शर्तमा भन्दा बढ्ता अनि उनीहरूले बजाएको बिनमा यहाँ नाच्नु पर्दछ, यो मेरो 35 वर्ष लामो अनुभवले भन्छ।
पक्कै पनि यहाँ चाहिँ अब एनजिओ र आइएनजिओमा धेरै वर्ष काम गर्नुभएको छ, यहाँलाई त्यसको पक्कै पनि अनुभव चितमिठा अनुभव होला। अनि तामाकोशी सेवा समितिको कामको प्रक्रियामा भनौँ न, यहाँले माओवादीबाट बस्नको लागि भनौँ न बिना बाधारहित हिँडडुल गर्नको लागि पद्मरत्न तुलाधरको चिठी एउटा खल्तीमा र जिल्ला अधिकारीको चिठी अर्को खल्तीमा राखेर हिँड्नुहुन्थ्यो। अनि तर त्यही तामाकोशी सेवा समिति अन्तर्गतको अर्को साहित्यिक कार्यक्रममा माओवादीलाई पनि समावेश गर्नुभयो, यो कसरी सम्भव भयो? पछि
कसरी सम्भव भयो भने माओवादीहरू चाहिँ नि सात पार्टीसँग सम्झौता गरेर आइसकेका थिए, प्रकाशमा आइसकेका थिए, ओपन भइसकेका थिए र हामीले काम गर्दाखेरि हामीले माओवादीको आधार इलाकामा पनि काम गर्यौँ, त्यो पुरस्कार पाउनको आधार एउटा त्यो थियो। हामीलाई माओवादीले पनि गाउँघरमा गए, हेरे, धारामा पानी बगिरहेको छ, चर्कीहरू सफा छन्, सरकारीको खेती भइराखेको छ, राम्रो के भन्छ सहकारीहरू चलेको छ, स्वास्थ्यको केही मात्रामा काम भएको छ भन्दाखेरि माओवादीले पनि रामेछाप जिल्लामा गाउँमा गएर काम गर्ने इजाजत पाएको संस्था तामाकोशी सेवा समिति नै हो, तर ठाउँ ठाउँमा माओवादीसँग हाम्रो सफल पनि पर्यो, त्यो मैले राम्रोसँग डिटेलमा लेख्नु पनि चाहिँ लेख्दा पनि लेखिनँ। अब त्यो लेख्दाखेरि पनि हुन्छ, एउटा 10 लाखको पोखरी बनाउने ठाउँमा हामीलाई 1 लाख रुपियाँ नदिने हो 10% भने हामी काम गर्न दिँदैनौँ भनिदिए, अनि हामीले काम बन्द गरिदियौँ, अनि जनता गएर माओवादीसँग झगडा गरेर पैसा नतिरिकन त्यहाँ काम चल्यो, उनीहरूलाई ट्याक्स बुझाउनु पर्यो भने हामीसँग पैसा छैन हामी दिन सक्दैनौँ भन्दाखेरि माओवादीले मानेन, नबनाऊ भने नबनाऊ भन्ने हामीले जनतालाई भन्यौँ। त्यहाँ बोलुङ बोलुङ भन्ने एउटा गाउँ थियो, त्यहाँ अहिले सिँचाइ थियो, 10 लाखको सिँचाइको पोखरीबाट राम्रो सिँचाइ भइरहेको छ, त्यो गाउँमा हामीले ठाउँ ठाउँमा एक दुईवटा त्यस्ता दसुल परे, हाम्रो एक दुईवटा कर्मचारी कार्यकर्तालाई पनि उनले लगभग एब्डक्ट गरे, एक दुई दिनको लागि लगेर उनीहरूलाई तिमीहरूले पैसा बुझाएनौ भनेदेखि हामी काम गर्ने होइनौँ भने, अनि पछि माओवादीले फोन गरेर यो गाउँमा पानी बनाइदिनुहोस् न भने, गाउँमा पानी बनाउने काम त हाम्रो सधैँ थियो, माओवादीले भने पनि जुम्बाजीले भने पनि हामी सबैको बनाउँदै थियौँ, तर त्यहाँ निड थियो भने र गाउँले कोअपरेट गरे भने हामीले बनाउने हो त्यो बनायौँ। त्यस कारणले एक किसिमले हाम्रो माओवादीसँग पनि माओवादीको आधार इलाकाहरूमा पनि हामीले काम गर्यौं, अनि त्यो अब माओवादीहरूलाई पनि मैले समावेश गरेर त्यहाँ माओवादीले सांस्कृतिक कार्यक्रम चलाए, माओवादीका मान्छेहरूले कविता पाठ गरे इत्यादि किन गर्यौं भने हामी सबै किसिमका मान्छे, सबै पार्टीका मान्छेहरू चाहिँ नि आइसकेका छौँ मञ्चमा, नेपालको राजनीतिक मञ्चमा एउटै मञ्चमा आइसकेका हुनाले माओवादीलाई पनि मैले इन्भाइट गरेँ ल आऊ भनेर।
अनि अब त्यो यस्तो कुराहरू चाहिँ नि भनौँ न, मेरो अर्को प्रश्न के थियो भने माओवादीहरूले गाउँटोलको विकासको लागि परेका एक दुईजना मानिसहरूलाई चाहिँ तपाईँले जुन नाम भन्नुभएको छ अहिले त्यो नाम मात्र मलाई याद सम्झना एक आएन,
जपड बहादुर
हजुर,
टिकाराज आरण भन्नेहरूलाई
उनीहरूलाई हजुर मारे, हत्या गरे र अनि यहाँलाई चाहिँ त्यस्तो धम्कीहरू कुनै अलि हुन्छ टसलको कुरा गर्नुभयो, त्योभन्दा कडा कुनै धम्कीहरू आएको पाउनुभयो कि पाउनु?
मलाई धम्की आएन, यिनीहरूले हामीसँग संस्थासँग पैसा मागे, सबैसँग माग्थे, स्कुलसँग त उठाउँथे नै। हामीले चाहिँ के भन्यो भने हेर्नुहोस् हामी संस्थागत रूपमा तपाईँहरूलाई दिन सक्दैनौँ, अब कुनै व्यक्तिले हाम्रो मान्छेले दिन्छ भने हाम्रो कर्मचारीले पनि दिन्छ भने त्यो उसको निजी निर्णय हो भन्दाखेरि, अनि उनीहरूले के भन्यो भने हेर्नुहोस् हामी एक एकजना मान्छेसँग उठाउनु हामीलाई गाह्रो हुन्छ, त्यस कारणले हामीले चाहिने महिनाको के थियो यिनीहरूको त्यो सर्टेन रेट, ए महिनाको एक दिनको तलब, महिनाको एक दिनको तलबको दरले उठाएर तपाईँले दिनुहोस् तिन तिन महिना छ महिनामा भनेर हामीलाई भने। मलाई त के भन्थे, म काठमाडौँमा हुन्थेँ अथवा म चाहिने त्यो डे टु डे म्यानेजमेन्टमा म त्यहाँ हुन्न थिएँ, त्यहाँको मेरो म्यानेजरहरूलाई भने भन्दाखेरि, अनि उनीहरूले के भन्यो भने मेरो म्यानेजरले त्यहाँको प्रोग्राम म्यानेजरले हेर्नुहोस् हामी त्यो गर्न सक्दैनौँ, किन सक्दैनौँ भने हामीले तपाईँलाई पैसा दियौँ भने सेनाले थाहा पायो भने हामीलाई मारिदिन्छ, अब यताबाट सेनाले हामीलाई दण्डित गर्छ, अर्कोतिर चाहिने तपाईँलाई दिएन भने तपाईँले बम पड्काउनु होला हामीलाई मार्नु होला, अब हामी त यसै दोहोरो घानमा छौँ, त्यस कारणले व्यक्तिले तपाईँलाई दिन्छन् भने उठाएर लगेर व्यक्तिले दिउन् हामीबाट त्यो हुँदैन भने, त्यस कारणले त्यसरी चाहिने हामीले व्यक्तिबाट लिए यिनीहरूले व्यक्तिबाट कतिपय व्यक्तिबाट लिए कतिबाट लिएनन्, तर उनीहरूसँग हाम्रो कार्यक्रम बजेट कुन मान्छेले कति तलब खान्छ त्यो सबै सूचना थियो, अब देऊ भनेपछि दिनु पर्यो उनीहरूलाई थाहा थियो, अनि उनले गाउँमा डुल्ने मान्छेहरूसँग चाहिने तिमीले महिनाको यति दिनुपर्दछ भनेर बेला बेलामा कहिले कसरी दुई चार सय पाँच सय हजार दिएको हामीलाई थाहा छ, अब त्यो बच्नको लागि बाँच्नको लागि मान्छेले दिएका छन्, त्यो सबै सबैले दिएका छन्, सिडिओले डिएसपीले दिए दिन्छ हामीलाई तिमीले दिँदैन चन्द भन्थे, अब त्यो हो कि होइन थाहा छैन हामीलाई, तर उनीहरूको दावा चाहिँ त्यो थियो।
अब यहाँले जीवनभर भनौँ न यहाँ र आफ्नो श्रीमती लगायत जीवनभर लगाउनु भएको यो तामाकोशी सेवा समितिलाई निरन्तरता दिनलाई यसको लागि केही उत्तराधिकारीहरू अब अथवा चाहिँ यसलाई चलाउन सक्षम मान्छेहरू तपाईँले पाउनु भएको छ कि? होइन त
लगभग यो लेभलमा चलाउन चाहिँ सक्षम छन्, अहिले जो छन् ती सक्षम छन्, अब विस्तार गर्नको लागि त एउटा अङ्ग्रेजी भाषामा प्रोजेक्ट लेख्न सक्ने, प्रपोजल ल्याउन सक्ने, सेल गर्न सक्ने, आइएनजीओहरूसँग डिल गर्न सक्ने दात्रीहरूसँग त्यो मान्छेको अलिक कमी नै छ, त्यो पाइँदैन पनि, काठमाडौँमा तपाईँले 50-60 हजार रुपियाँ महिनाको दिन्छु भनेर म्यानेजरलाई जानुभयो भने पाइएला, अब हामी त्यो लेभलमा दिन सक्दैनौँ, त्यो चाहिँ नि अब यहाँ एनजिओ आइएनजिओमै मान्छे बिकेका छन्, अलिकति अङ्ग्रेजी जान्ने काठा बाठा मान्छे छन् भने विदेश पनि गएका छन्, त्यस कारणले त्यसको अभाव चाहिँ छ, तर अहिलेको लेभलमा एक दुईजना डाक्टरहरू छन् जसले अस्पताल चलाइराखेका छन्, सहकारी चलाउनलाई हामीलाई म्यान पावर चाहिँदैन, त्यो लोकल मान्छेहरूले नै सहकारी अन्त 14 करोड जति छ अहिले सहकारीको, त्यो 14 करोडको ट्रान्ज्याक्सन 40-50 करोड हुन्छ, त्यो डिल गर्न सक्ने, त्यो त्यसको लेखा लगत राख्न सक्ने, अडिट गराउन सक्ने, त्यो सक्षम सहकारीमा पनि सक्षम क्षमता छ, तर एनजिओ चाहिँ कस्तो कुरा हो भने त्यहाँ प्रोजेक्ट सेल गर्नुपर्छ, प्रोजेक्ट लेख्नु पर्दछ, इनोभेटिभ हुनुपर्छ, अब त्यो चाहिँ नि भइराखेको लेभलमा चाहिँ नि छ, गर्न सक्ने मान्छे छन्, नेपालीमा प्रपोजल लेख्न सक्ने मान्छे छन्, अब सरकारले वा नेपाली चाहिने संस्थाहरूले दिए भनेदेखि त्यो कम्पिट गरेर ल्याउन सक्ने छन्, त्यो अङ्ग्रेजी भाषाको अलिकति कमजोरी छ।
अब हामी प्रश्नको कार्यक्रमको जाने जाने अन्तिम आइसकेको छौँ, यहाँले अब नयाँ आउने कृतिको बारेमा केही भनिदिनुहोस् न।
नयाँ आउने कृति म उपन्यास लेख्न चाहन्छु र नेपालीको सुख दुःखको एउटा चाहिने अलिकति गहकिलो बोध गराउने, पीडा बोध, सुख बोध, दुःख बोध, हाम्रा समस्याहरू, हाम्रो सङ्गतिहरू, हाम्रो विसङ्गतिहरूको बारेमा चाहिने अलिकति टाढो किसिमले बताउने उपन्यास लेख्न चाहन्छु म। त्यो कुनै रोमान्टिक उपन्यास, प्रेम कथा इत्यादि चाहिँ मेरो लेख्ने कहिले पनि शैली भएन, म लेख्दिनँ। म यो चाहिने नेपाली समाज ठुलो त्रासबाट गुज्रिएको छ, यो 10-12 वर्षको जनयुद्ध निकै त्रासद रह्यो, त्यसपछिका दिनहरू पनि सुखद भएका छैनन्, अब यो दुःखको बीचमा चाहिँ सुखका झिल्का पनि छन्, अब त्यो सुख दुःखको एउटा कथा लेख्न मलाई मन छ, एउटा उपन्यास लेख्ने मैले थाल्न त थालिसकेको छु, तर मैले यही पुरस्कारले गर्दाखेरि र यो किताबहरू रिप्रिन्ट अनि पुरानो किताबहरूको रिप्रिन्टले गर्दाखेरि अघि बढाउन अलिक पाएको छैन, फेरि सामाजिक सोसल कार्यक्रमहरू, अन्तर्वार्ताहरू अनि टिभी रेडियो भिजिटरहरूले गर्दाखेरि पनि अलि भ्याइरहेको छैन, तर म त्यसलाई अगाडि बढाउँछु, दुई महिना पैसा अलिक भइहाल्छ नि सबै।
अनि त्यस उपन्यासको नाम जोडाउनु भएको छ कि छैन?
नाम अहिले मैले केही अब लेख्दा लेख्दै त्यहाँ त्यो प्रसङ्गबाट आउँछ होला कि, अहिले अहिले जुराउनु सकेको छैन।
अनि त्यो उपन्यास पनि हामी चाँडोभन्दा चाँडो पढ्न पाउँ। र अन्त्यमा खसखस डट कमका पाठक तथा श्रोताहरूलाई सन्देश दिनु पर्दा के भन्नुहुन्छ?
म के भन्छु भने मेरो जीवनको कन्क्लुजन के छ भने, जीवन सुख मात्रै पनि होइन, दुःख मात्रै पनि होइन, जीवन भोज मात्रै पनि होइन, मोज मात्रै पनि होइन, जीवन एउटा दायित्व हो। त्यो दायित्व बोध गरेर सबै सम्बन्धहरू, हाम्रा समाजमा सम्बन्ध छन्, परिवारमा सम्बन्ध छन्, यो देशका हामी नागरिक हौ, यो संसारका हामी नागरिक हौ, यो जन्मभूमिका हामी जुन गाउँमा हामी जन्यौँ र जुन ठाउँमा जन्यौँ हामी त्यहाँका चाहिने नागरिक हौँ भने, यो सबैप्रति हाम्रो दायित्व छ र सबभन्दा ठुलो दायित्व हाम्रो यो संसारको पञ्चतत्त्वप्रति हाम्रो दायित्व छ, माटोप्रति छ, हावाप्रति छ, ऊर्जाप्रति छ, वायुप्रति छ, आकाशप्रति छ, यो सम्पूर्ण वातावरण जसमा हामी छौँ यसमा हाम्रो दायित्व छ, यसमा जन्मिने वनस्पतिप्रति, यहाँका पशुप्रति, यहाँका पक्षीप्रति, सम्पूर्णप्रति हाम्रो दायित्व छ भने, एउटा दायित्वपूर्ण जीवन हामीले हरेक क्षेत्रमा दायित्व त्यहाँको निर्वाह गरेर एउटा दायित्व सम्झेर हामीले बाँच्न सक्यौँ भने, हामी यो आउँदाखेरिको भन्दा हामी जाँदाखेरि यो धरती अलिक सफा, अलिक सुन्दर, अलिक सुन्दर, अलिक राम्रो पारेर हामीले छोडेर जान सक्यौँ भने हाम्रो जीवनको लक्ष्य पूरा हुन्छ जस्तो लाग्छ।
हजुर, धन्यवाद वरिष्ठ साहित्यकार जगदीश घिमिरेज्यू, यहाँले आफ्नो अमूल्य समय खसखस डट कमलाई दिएर आफ्नो अन्तर्मनको यात्राको बारेमा छोटो आफ्नो कुरा राख्नुभएकोमा धन्यवाद। र त्यहाँदेखि हामी के भन्छौँ भने, विजयादशमीको उपलक्ष्यमा तपाईँलाई हार्दिक शुभकामना व्यक्त गर्दै चमत्कारिक स्वास्थ्य लाभको कामना पनि गर्दछौँ। र फेरि पुनः एक मदन पुरस्कार, उत्तम शान्ति पुरस्कार र लगायत अन्य पुरस्कार यहाँले प्राप्त गर्नुभएकोमा फेरि बधाई दिँदै यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद, मेरो पनि सबै श्रोतालाई, सबै पाठकलाई, तपाईँहरू सबैलाई सबै चाडपर्वका शुभकामनाहरू र स्वास्थ्य कामना सहित म बिदा लिन्छु। धन्यवाद, नमस्कार।
नमस्कार।